हामीले गत हप्तामा प्रभु येशू ख्रीष्ट संसारका राजाहरूभन्दा फरक हुनुहुन्छ र त्यस भिडले अपेक्षा गरेका राजाभन्दा पनि उहाँ फरक हुनुहुन्छ भन्ने कुरा हामीले हेरेका थियौँ र उहाँ नम्र राजा हुनुहुन्छ भन्ने कुरा हामीले हेरेका थियौँ र उहाँ विस्तार चाडको समयमा उहाँ यरुसलेममा प्रवेश गर्नुभएको विषयमा हामी हेर्दै थियौँ भने हामी यो हप्तामा ख्रीष्ट येशूको आफ्नो महिमा हुने समय आएको छ भन्ने विषयमा हामी फेरि यही खण्डबाट हेर्नेछौँ। यूहन्ना 12 अध्यायको 20 हामी बाँकी पदहरूलाई हेर्नेछौँ। कृपया यहाँहरू सबैजनाले यस खण्डलाई निकाल्न म अनुरोध गर्दछु। सुसमाचार यूहन्ना 12 अध्यायको 20-50 रहेको छ। आशा गर्दछु तपाईँले यो खण्डलाई पाइसक्नु भएको छ। म हामी सबैजनाको निम्ति पाठ गर्नेछु। आफ्नो मृत्युबारे येशूको भविष्यवाणी। चाडमा आराधना गर्न जानेहरूमध्ये कोही कोही ग्रिकहरू पनि थिए। तिनीहरू गालिलको बेत्सैदा निवासी फिलिप कहाँ गएर यसो भनेर बिन्ती गरे, हजुर हामी येशूलाई भेट्न चाहन्छौँ। फिलिपले गएर अन्द्रियासलाई भने र अन्द्रियास र फिलिप गएर येशूलाई भने। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ। कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। अब मेरो प्राण व्याकुल भएको छ र म के भनौँ, हे पिता मलाई यस घडीबाट बचाउनुहोस्। होइन, यसै कारणले नै म यस घडीसम्म आइपुगेको छु। हे पिता तपाईँका नाउँको महिमा गर्नुहोस्। अब स्वर्गबाट यस्तो एउटा आवाज आयो, मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु। त्यहाँ खडा भएको भिडले यो सुनेर भन्यो, यो मेघ गर्जन हो। अरूले भने, स्वर्गदूत उनीसँग बोलेका हुन्। यसले जवाफ दिनुभयो, यो आवाज मेरो निम्ति भएको होइन तर तिमीहरूका निम्ति हो। अब यस संसारको न्याय हुन्छ, यस संसारको शासक बाहिर फालिनेछ, अनि जब म पृथ्वीबाट उचालिन्छु म सबै मानिसहरूलाई आफूतिर खिच्नेछु। उहाँको मृत्यु कुन प्रकारले हुने हो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो। भिडले उहाँलाई सोध्यो, ख्रीष्ट सदा सर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले चुनेका छौँ, तपाईँ कसरी भन्न सक्नुहुन्छ मानिसको पुत्र उचालिनै पर्छ? यो मानिसको पुत्र चाहिँ को हो? यसले तिनीहरूलाई भन्नुभयो, अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ, ज्योति तिमीहरूसँग छौन्जेल हिँडुल गर ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। उही अन्धकारमा हिँडुल गर्छ भने त्यसले आफू कहाँ गइरहेछु सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हौ। यी कुरा भन्नुभएपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुकेर बस्नुभयो। उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यसलाई अगमवक्ताको वचन पुरा होस्, हे परमप्रभु हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैले फेरि यसो भनेका छन्, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, यसरी तिनीहरूले आँखाले नदेखुन् अनि हृदयले नबुझुन्, नत्र त तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नेछु। यसैले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने। तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा र तिनीहरूको सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्, किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरूले बढी रुचाउँथे। यसुले उच्च स्वरले भन्नुभयो, मलाई विश्वास गर्नेले मलाई होइन तर मलाई पठाउनुहुने माथि विश्वास गर्दछ। जसले मलाई देख्दछ त्यसले मलाई पठाउनुहुनेलाई देख्दछ। म संसारमा ज्योति भएर आएको छु ताकि म माथि विश्वास गर्ने अन्धकारमा नरहोस्। कसैले मेरा बानी सुन्छ र ती पालन गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनभने म संसारको न्याय गर्न आएको होइन तर संसारलाई बचाउन आएको हुँ। मलाई इन्कार गर्ने र मेरा बानी ग्रहण गर्नेको लागि एकजना न्यायाधीश छन्, जो वचन मैले बोले त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ। किनभने मैले आफ्नै तर्फबाट बोलिनँ तर मैले के भन्नुपर्ने हो र के बोल्नुपर्ने हो मलाई पठाउनु हुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसकारण म जे बोल्दछु पिताले मलाई भन्नुभए अनुसार बोल्दछु। जहाँ हामी यो खण्डबाट एउटा आजको वचनको मुख्य विचारलाई हामी हेर्नेछौँ, जुन मुख्य विचार रहेको छ, पुत्र अथवा ख्रिस्ट येशूको महिमित हुने समय आएको छ। र यस मुख्य विचारमा नै हामी दुईवटा कुराले हेर्नेछौँ। यहाँ ख्रिस्टले यो समयमा, उहाँको महिमित हुने समयमा उहाँले के भन्नुभयो भन्ने विषयमा हामी विशेष दुईवटा कुराले हेर्नेछौँ। पहिलो, उहाँको महिमाको बारेमा, र दोस्रो, उहाँको न्यायको बारेमा। पहिलो हामी उहाँको महिमाको बारेमा पद 20 35 हामी सरी 34 हामी हेर्नेछौँ, उहाँको महिमाको बारेमा। त्यस पछाडि हामी उहाँको न्यायको बारेमा हामी हेर्नेछौँ। हामीलाई यो थाहा छ कि जब हामी गत हप्तामा हेर्दै थियौँ कि ख्रिस्ट येशू यरुसलेममा प्रवेश गर्दै हुनुहुन्छ, जब निस्तारको चाड भएको छ, र त्यस समयमा यहाँ विश्वपदमा हामी हेर्छौँ भने त्यस चाडमा आराधना गर्न आउने अरू मानिसहरू पनि छन्। यहाँ स्पष्ट भनेको छ कि त्यहाँ ग्रिकहरू पनि थिए, कि चाडको निम्ति जहाँ आराधना गर्न आइरहेका थिए त्यहाँ आउनेहरूमध्ये कोही ग्रिकहरू पनि थिए। र यो ग्रिकहरू को थिए त हामीलाई यहाँ स्पष्ट रूपमा यो भनिएको छैन, तर यहाँ धेरै मानिसहरूले यो भन्न सक्छन् कि यहुदीहरू नै, जो यहुदियाबाट बाहिर बस्ने मानिसहरू, जो उनीहरूले ग्रिक भाषा बोल्दथे भनेर कतिजनाले यो विश्वास पनि गर्दछन्, र कतिले यो पनि विश्वास गर्दछन् कि यिनीहरू वास्तविक अरू अन्य जातिहरू थिए जसले परमेश्वरको भय मान्दथे भन्ने कुरालाई उनीहरूले यो मान्दछन्। र यो ग्रिकहरूको बारेमा हामी पाउँदछौँ कि जब हामी योहन्ना 7:35 हामी हेर्छौँ भने त्यहाँ पनि यो ग्रिकहरूको, जुन यहुदीहरू ग्रिकहरूको बिचमा पनि बस्थे भन्ने कुरा देख्दछौँ, र कतिले यो हो भन्ने विश्वास गर्दछन्, र कतिले चाहिँ होइन, समग्र अन्य जातिहरूलाई एउटा ग्रिक एउटा शब्द प्रयोग गरेर अरू जातिहरूलाई यो सम्बोधन गरेको भनेर विश्वास गर्दछन्। जब हामी प्रेरित 17:4 हामी हेर्छौँ भने त्यहाँ अरू ग्रिकहरूले पनि ख्रिस्ट येशूमा उनीहरूले विश्वास गरेको हामी पाउँदछौँ। त्यस कारण यो ठ्याक्कै कुन ग्रिक हो भन्ने कुरा यहाँ हामीले स्पष्टसँग बताइएको छैन, तर हामी यो थाहा गर्दछौँ कि यहाँबाट उनीहरूले परमेश्वरको भय मान्दथे, किनकि उनीहरू परमेश्वरको आराधना गर्न आएका छन्, यो हामी देख्दछौँ। तर यहाँ उनीहरूले यो भन्दछन् कि उनीहरू चाहिँ फिलिप कहाँ गएर हामी येशूलाई भेट्न चाहन्छौँ। यहाँ पद 21 हामीलाई योहन्नाले यो स्पष्ट देखाउँदछन्, फिलिप गालिलीको बत्सेदा निवासी फिलिप, जो ख्रिस्टका एक चेला पनि थिए, उनी कहाँ गएर हामी ख्रिस्ट येशूलाई भेट्न चाहन्छौँ। र यसको अर्थ यही हुन्छ कि उनीहरूले ख्रिस्ट येशूलाई भेटेर केही कुरा, ख्रिस्टसँग उनीहरू केही कुरा अन्तर्वार्ता गर्न चाहन्छन्, केही कुरा सोध्न चाहन्छन्, तर उनीहरूले गएर सिधै भेट्न मात्रै होइन, उनीहरूले ख्रिस्टसँग केही कुराहरू वार्तालाप गर्न चाहन्छन्। तर फिलिपले उहाँहरूको कुरालाई जब सुन्नुहुन्छ, उहाँ आफै गएर ख्रिस्ट येशूलाई भन्नु हुँदैन, तर फिलिप त अन्द्रियास भन्ने व्यक्ति कहाँ जान्छ। जब हामी अन्द्रियासको बारेमा हेर्छौँ कि जब हामी योहन्ना सुरुमा नै, पहिलो अध्यायमा नै हामीले हेर्छौँ भने यहुदियाले आफ्ना दाजुलाई पनि ख्रिस्ट कहाँ ल्याएको छ, उसले हरेक पटक ख्रिस्टसँग भेट्दाखेरि उसले मानिसलाई लिएर आएको हामी पाउँदछौँ। र हामी जब 6 पनि हेर्छौँ भने अन्द्रियासले नै ख्रिस्ट येशूका, जुन ख्रिस्टले ती भिडलाई खुवाउनु हुँदाखेरि अन्द्रियासले नै त्यहाँ एकजना केटोलाई पनि लिएर आएको, र यहाँ अन्द्रियास हिचकिचाउँदैन अब उनीहरू ख्रिस्ट कहाँ गएर यो कुरा सुनाउँछन्। ग्रिकहरू तपाईँलाई भेट्न चाहन्छन्, तर पद 23 हेर्नुहोस् न, ख्रिस्ट येशूले फरक उत्तर दिनुहुन्छ। खास यो प्रश्न अनुसार त ख्रिस्टको उत्तर फरक हुनुपर्ने, मेरो समय छैन या त म यो उद्देश्यले आएको होइन भनेर भन्नु पर्थ्यो सरल तरिकाले, तर ख्रिस्ट येशूले फरक जवाफ दिनुहुन्छ। उहाँले भन्नुहुन्छ, पद 23 हेर्नुहोस् न, मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। येशूले यहाँ फरक, उनीहरूले सुन्न चाहेको भन्दा फरक उत्तर दिनुहुन्छ। जब हामी मानिसको पुत्रको बारेमा यहाँ हामी हेर्छौँ ख्रिस्टले कि यो पहिलो पटक यहाँ सम्बोधन गर्नुभएको होइन, जब हामी अगाडिको अध्यायहरूमा पनि हेर्छौँ भने यहाँ हामीले ख्रिस्ट येशूले यो शब्द प्रयोग गर्नुभएको हामी पाउँछौँ मानिसको पुत्रको बारेमा. र यो चाहिँ अघि हामीले पढेको वचन खण्डबाट विशेष गरेर दानियल 7 अध्यायबाट यो मानिसको पुत्रको अवधारणा यहाँ लिइएको छ. र यसले चाहिँ मानिसको पुत्रले चाहिँ ख्रिस्ट येशूलाई नै यसले बताउँदछ. र ख्रिस्ट येशूको उहाँको महिमित हुने समय आइपुगेको छ भनेर ख्रिस्टले भन्दै हुनुहुन्छ कि मेरो अब महिमित हुने समय आइपुगेको छ. र उहाँले अर्को उदाहरण दिनुहुन्छ उहाँ कसरी महिमित हुनुहुन्छ भन्नको निम्ति. पद 24 एउटा गहुँको दानाको उदाहरण लिएर उहाँले स्पष्ट पार्दै हुनुहुन्छ. उहाँले भन्दै हुनुहुन्छ एउटा गहुँको दाना एउटा मऱ्यो भने उसले धेरै फल फलाउँदछ. यीशु कसरी महिमित हुनुहुन्छ यहाँबाट हामी स्पष्ट हुन्छौँ. उहाँ जब क्रुसमा मर्नुहुन्छ उहाँ ती समय महिमित हुनुहुने उहाँको महिमा उहाँको क्रुसबाट हुन्छ उहाँको कष्टबाट भएर हुँदछ ख्रिस्ट येशूको महिमा. यदि ख्रिस्ट येशू क्रुसमा नमर्नु भएको भए उहाँको जुन मृत्युले आज हाम्रो प्राणको उद्धार हुन सक्दैन थियो प्रिय हाम्रो उद्धार मुक्ति हुन सक्दैन थियो. र उहाँले यो जब एउटा उदाहरणबाट यो के दिँदै हुनुहुन्छ उहाँले यो स्पष्ट दिँदै हुनुहुन्छ कि तर त्यो मऱ्यो भने त्यसले धेरै फल फलाउँछ. यहाँ सम्भावनाको कुरा उहाँले गर्नुभएको छैन यो निश्चयताको कुरा उहाँले गर्नुभएको छ कि ख्रिस्टको मृत्युले चाहिँ उद्धार मुक्ति यो निश्चित छ भन्ने कुरा उहाँले देखाउनु भएको छ कि ख्रिस्ट येशूको मृत्युले अब हरेक ख्रिस्टमा आउनेहरूको उद्धार मुक्ति पाप क्षमा यो सम्भावना मात्र होइन यसले चाहिँ निश्चयता प्रकट गर्दछ. येशूले त्यसकै निम्ति यो उदाहरण दिनुभएको छ. र अब उहाँले के भन्नुहुन्छ उहाँले अर्को पद 25 हेर्नुहोस् न. आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ. येशू यहाँ आफू क्रुसमा मर्नु आउनुभएको यो उद्देश्य उहाँलाई यो थाहा छ. यदि उहाँ मर्नु भएन भने उहाँले मुक्ति आर्जन गर्नुहुन्न थियो आज हाम्रो उद्धार मुक्ति हुनेवाला थिएन. त्यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूले आफ्नो प्राण बचाउन खोज्दैनन् तर यस संसारको निम्ति सुरक्षित राख्न खोज्दैनन् तर ख्रिस्टको निम्ति अब जिउन थाल्दछन् ख्रिस्टको निम्ति ख्रिस्टको पाइला पछ्याउँदछन्. त्यसै कारण त पद 26 येशूले भन्नुहुन्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ. मित्र जसरी एउटा भेडाले आफ्नो गोठालोलाई पछ्याउँदछ त्यसरी नै एक ख्रिस्टियनले पनि ख्रिस्टको पाइला पछ्याउँदछ. जसरी एक विद्यार्थीले शिक्षकको निर्देशनलाई पछ्याउँदछ त्यसरी नै एक ख्रिस्टियनले ख्रिस्टमा विश्वास गर्ने मानिसले ख्रिस्टको पाइला पछ्याउँदछ र ख्रिस्टको पछि लाग. त्यसै कारण त ख्रिस्ट येशूको निम्ति आफ्नो प्राण अर्पण गर्न तयार किन ख्रिस्टले हाम्रो निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो. अब ख्रिस्टको निम्ति उहाँलाई पछ्याउनेहरू उहाँको महिमाको निम्ति ख्रिस्टियनहरूले ख्रिस्टको पाइला पछ्याउँदछ र ख्रिस्टको सेवा गर्नेहरूलाई पिता परमेश्वरले कदर गर्नुहुनेछ. त्यसले अब आफ्नो महिमाको बारेमा भन्नुभएपछि उहाँ आफ्नो हृदयमा व्याकुल हुनुभयो. 27 हेर्नुहोस् न उहाँले आफ्नो महिमा कसरी प्रकट हुन्छ भनिसक्नु भएपछि उहाँ आफ्नो हृदयमा व्याकुल हुनुभएको छ. उहाँले भन्नुहुन्छ र म के भनौँ हे पिता मलाई यस घडीबाट बचाउनुहोस् होइन यसै कारणले म यस घडीसम्म आइपुगेको छु. हे पिता तपाईँको नाउँको महिमा गर्नुहोस् हामी यहाँ यो देख्दछौँ कि ख्रिस्ट येशूले आफ्नो महिमा चाहिँ ख्रुसबाट हुँदछ भन्ने कुरा उहाँले यहाँ बताउँदै हुनुहुन्छ कि ख्रिस्टले यहाँ भन्दै हुनुहुन्छ म यही समयको निम्ति ख्रुसमा मर्नकै निम्ति त म आएको छु मैले त्यसकारण उहाँले भन्छ अब म मेरो हृदयमा व्याकुल भए तापनि म यही घडी यसकै निम्ति आएको छु त्यसकारण त म यो समयसम्म यहाँ आएको छु र उहाँले भन्दै हुनुहुन्छ हे पिता तपाईँका नाउँको महिमा गर्नुहोस् कसरी परमेश्वर पिताको ख्रिस्टको मृत्युले महिमा हुन जब ख्रिस्ट येशूले क्रुसमा सबै हाम्रा पाप र ऋण उहाँले तीर्ण गरिदिनु भयो त्यही समय पिताको नाउँको महिमा जब ख्रिस्टले हाम्रा सबै पापहरू जुन परमेश्वरले दिनुहुने दण्डसँग आज हामीलाई मिलाप गराउनु भयो त्यही कुराले अब परमेश्वरको महिमा भयो र जब उहाँले भन्छ कि जब पिताको महिमा हुन्छ पुत्रको पनि महिमा हुन्छ ख्रिस्ट येशूको महिमा उहाँको क्रुसद्वारा भयो उहाँको महिमाको बाटो क्रुस हो उहाँको महिमा केवल क्रुसबाट मात्रै छ जब ख्रिस्ट येशूले भन्नुभयो तब स्वर्गबाट एउटा आवाज आएको हामी यहाँ देख्दछौँ उहाँले भन्छ मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु यो यहाँ मात्रै होइन अरू हामी सुसमाचारको पुस्तकमा हामी हेर्छौँ भने स्वर्गबाट आवाज आएको हामी यो पाउँदछौँ ख्रिस्ट येशूले आफ्नो पुत्रमा महिमा गर्नुभएको जब हामी यो महिमाको कुरा हेर्छौँ भने यसले केही कुरा प्रदर्शन गर्दछ र यसले के प्रदर्शन गर्दछ भन्दाखेरि हामी यो देख्दछौँ कि परमेश्वरको महानता उहाँको क्रोध उहाँको पवित्रतालाई कसरी ख्रिस्ट येशूले आफ्नो क्रुसमा देखाउनुभयो त्यो प्रदर्शन गर्नुभयो ख्रिस्ट येशूले परमेश्वरको महानता उहाँको महिमा क्रुसमा प्रदर्शन गर्नुभयो परमेश्वर कति पवित्र हुनुहुन्छ कति न्याय हुनुहुन्छ भन्ने कुरा उहाँको त्यो न्यायलाई ख्रिस्टले क्रुसमा जब लाग्नुभयो क्रुसमा लिनुभयो तब उहाँले आफ्नो महिमा प्रदर्शन गर्नुभएको हामी पाउँदछौँ र भिडहरूले त्यो विषयमा अझै बुझेका छैनन् कतिले यो त मेघ गर्जन हो भन्छ तर कतिले भन्छन् त स्वर्गदूतको आवाज हो र उनीहरूलाई ख्रिस्ट येशूले अर्कै जवाफ दिनुहुन्छ यो मेरो निम्ति होइन यो तिमीहरूको निम्ति हो कि अब ख्रिस्ट येशू कसरी मर्नुहुन्छ उहाँले परमेश्वरको न्यायलाई कसरी क्रुसमा साम्य गर्नुहुन्छ भन्ने विषयमा उहाँले यहाँ कुरा गर्नुभएको छ र उहाँले भन्नुहुन्छ अब यस संसारको न्याय हुन्छ यस संसारको शासक बाहिर फालिनेछ अनि जब म पृथ्वीबाट उचालिन्छु म सबै मानिसलाई आफूतिर खिच्नेछु ख्रिस्ट येशूले के भन्दै हुनुहुन्छ कसरी न्याय गर्दै हुनुहुन्छ ख्रिस्टले क्रुसमा पापको परमेश्वरको क्रोध जुन न्यायलाई उहाँले साम्य पार्नु भएको छ र जब उहाँले भन्नुहुन्छ म जब पृथ्वीबाट उचालिन्छु अर्थात् जब उहाँ बौडी उठ्नुहुन्छ र जब उहाँ पिता कहाँ जानुहुन्छ अब उहाँले सबै मानिसलाई आफूतिर खिच्नेछु भन्नुहुन्छ यसको अर्थ हरेक मानिसहरूलाई ख्रिस्टले बचाउनुहुन्छ होइन हामीलाई योहन्नाको पुस्तक हामी अगाडि हेर्छौँ भने सुरुमा नै हामी हेर्छौँ भने त्यहाँ धेरैजनालाई होइन उहाँले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुन्छ उनीहरूलाई ख्रिस्टले बोलाउनुहुन्छ ख्रिस्टले हरेक मानिसलाई होइन कि तपाईँ यहाँ ख्रिस्टमा हुनुहुन्छ भने यो तपाईँ आफैले गर्दा होइन परमेश्वरले खिच्नु भएन भने कोही पनि आउन सक्दैन यो नको छलिस पदले स्पष्ट भन्दछ र यो ख्रिस्टले भन्दै हुनुहुन्छ कि आफ्ना मानिसहरूलाई म खिच्नेछु म कहाँ ल्याउनेछु र मेरो क्रुसको मृत्यु अनि पुनरुत्थानले म पितासँग मिलाप गराउनेछु र फेरि त्यो महिमामा म समावेश गराउनेछु र हामीहरू ख्रिस्टमा हुनेहरूको निम्ति अब ख्रिस्टको महिमा हाम्रो पनि महिमा भयो हामी एक दिन त्यो महिमामा हुनेछौँ हामी एक दिन उहाँसँगै हुनेछौँ हामी छुट्टै हुँदैनौँ हामी ख्रिस्ट येशूसँगै हुनेछौँ किनभने ख्रिस्ट येशूले आफ्नो प्राण दिनुभएको छ, उहाँले हाम्रो निम्ति उद्धार गर्नुभएको छ, आफ्नो महिमा उहाँले क्रुसद्वारा प्रकट गर्नुभएको र उहाँले नै हामीहरूलाई खिच्नु भएको छ। यदि उहाँले नखिच्नु भएको भए हामी ख्रिस्ट येशूमा आउन सक्दैनथ्यौँ। त्यसकारण अब हामीलाई केही कुराले पनि उहाँको महिमाबाट हामीलाई अलग गराउन सक्ने छैन, किनकि हामीलाई परमेश्वरले नै हामीलाई खिच्नु भएको छ। उहाँले आफ्नो महिमाको निम्ति मात्र यो कुरा गर्नु हुँदैन र उहाँले महिमा पछाडि यतिमै छाड्नु हुँदैन। ख्रिस्टले आफ्नो न्यायको बारेमा पनि उहाँले बताउनुहुन्छ। हामी वचनको दोस्रो बुँदालाई हामी हेर्नेछौँ, उहाँको न्याय पैँतिसबाट हामी हेर्नेछौँ। उहाँले आफ्नो न्यायको बारेमा स्पष्ट बताउनुभन्दा अगाडि उहाँले चेतावनी दिनुहुन्छ, उहाँले एउटा प्रचार गर्नुहुन्छ। जब हामी पद 35 हेरौँ न, अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ, ज्योति तिमीहरूसँग छाउन्जेल हिँडुल गर ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँडुल गर्छ भने त्यसले आफू कहाँ गइरहेछु सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ, ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हो। यहाँ ख्रिस्टले आफ्नो क्रुसमा मर्नुभन्दा अगाडि उहाँले यहुदीहरूलाई यो भन्दै हुनुहुन्छ, म यही छु। यसुले भन्नुभयो, म संसारको ज्योति हुँ। त्यसले भन्दै हुन्छ, म यही छु, तिमीहरूले विश्वास गर र आफ्नो पापबाट उधार मुक्ति पाऊ, अन्धकारबाट तिमीहरू बाहिर निस्क र ज्योतिको सन्तान हो वा भनेर उहाँले यहाँ बताउँदै हुनुहुन्छ। ज्योति ख्रिस्ट येशू हुनुहुन्छ। यदि आज तपाईँ र म ख्रिस्टमा छौँ भने हामी हरेक दिन हाम्रो पापहरू देख्छौँ, हामी हाम्रो पापहरू स्वीकार गर्दछौँ। जसरी हामी एउटा कोठामा एउटा उज्यालो बत्ती राखिदियौँ भने हामीले कोठाका फोहोरहरू सबै देख्न सक्छौँ। त्यसै गरी जब हामी ज्योतिमा हुन्छौँ, ख्रिस्टमा हुन्छौँ भने हरेक दिन हामीले हाम्रा जीवनका पापहरू देख्छौँ। र के तपाईँले हरेक दिन तपाईँको जीवनको पाप पश्चाताप गर्नु? यदि हामी ज्योतिमा हिँडेनौँ भने हामीलाई अन्धकारले ढाक्नेछ, अर्थात् तपाईँ र मलाई पापले तपाईँ र मलाई गाँच्नेछ र यसले हामी कहाँ गइरहेका छौँ भन्ने कुरा हामी थाहा पाउँदैनौँ। जबसम्म हामी ज्योतिमा हुँदैनौँ, जबसम्म हामी ख्रिस्टमा हुँदैनौँ, जबसम्म हामीसँग सुसमाचारको असल ज्ञान सही ज्ञान हुँदैन, तबसम्म हामी अन्धकारको बारेमा पापको बारेमा हामी स्पष्टसँग बुझ्न सक्दैनौँ। हामीले हाम्रो जीवनमा पापलाई जसरी बाइबलले देखाएको छ हामी त्यसरी देख्न सक्दैनौँ। प्रेर जब तपाईँ र मेरो एउटा कोठामा एउटा अँध्यारो बत्ती छ भने त्यसले तपाईँ र मैले हाम्रो कोठाको हरेक कुनाको फोहोर देख्न सक्दैनौँ। जति हामी बत्ती ठुलो बत्ती राख्छौँ, जति प्रकाश दिने बत्ती राख्छौँ, त्यति कोठाका फोहोरहरू देख्छौँ। यस्तै जति हामी ख्रिस्टमा हुन्छौँ, जति उहाँको वचनमा हामी लाग्छौँ, त्यति नै हाम्रो जीवनका ती पापहरू हामी देख्छौँ। यदि तपाईँको जीवनमा पनि केही अन्धकार केही पापहरू छन् भने एक दिन त्यसले तपाईँ र मलाई नरकको पुर्याउनेछ, परमेश्वरको न्यायमा हामी हुनेछौँ। तपाईँ र मैले अब एउटा साङ्ला मार्नको निम्ति केही कुरा हामीले एउटा भाँडामा राखिदिन्छौँ ताकि उसले थाहा हुँदैन यहाँ मलाई एउटा पासोमा पारिरहेको छ भन्ने कुरा उसलाई थाहा हुँदैन। र के गर्छ उस सबै त्यो ठाउँमा गए पछाडि पछि हामी के गर्छौँ मारिदिन्छौँ होइन। त्यस्तै हाम्रो उद्देश्य फरक छ, त्यस्तै पापको उद्देश्य फरक छ। सुरुमा हामी के गर्छौँ पापलाई सरल तरिकाले लिन्छौँ भने बिस्तारै त्यो पापले तपाईँ र मलाई अनन्त मृत्युमा पुर्याउँछ, हामीले पूर्ण रूपमा हामीलाई नरकमा पुर्याउँदछ। हामीलाई यो थाहा हुँदैन कि पाप कहिले पनि तितो हुँदैन, जहिले पनि हाम्रो लागि मिठो भएर आउँछ, तर अन्तमा के गर्छ त्यसले नमिठो परिणाम दिन्छ। त्यसै कारण ख्रिस्टले भन्दै हुन्छ, अन्धकारमा हिडुल गर्छ भने, यदि पापमा हुन्छ भने उसले के गरिरहेको छ, ख्रिस्टको विरुद्धमा गरेको पाप हो या होइन भन्ने कुरा उसले छुट्याउन सक्दैन। यदि पाप छ भने पापले अर्को पापले जन्माउँदा, यदि हामी पापलाई घृणा गर्छौँ, हरेक दिन वचनको प्रकाशमा हामी जिउँछौँ भने हामीलाई पश्चातापको निम्ति हामीलाई डोर्याउँदा, हरेक दिन पापलाई घृणा गर्न सङ्घर्ष गर्न यसले हामीलाई सहायता गर्दछ। तर ख्रिस्ट यसुले जब यो भन्नुहुन्छ त्यस पछाडि उहाँ केही बेरको निम्ति उहाँ लुक्नुहुन्छ र यसले यही देखाउँछ कि ख्रिस्टको क्रुसको समय आइपुगेको छैन। तर यहाँ फेरि युहन्नाले किन उनीहरूले ख्रिस्टले यति धेरै भन्नुहुँदा पनि यो विश्वास गरेका छैनन् भन्ने कुरा यहाँ हामीलाई 35, 38, 39, 40 हामीलाई देखाउनुहुन्छ। किनभने उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। किन? ख्रिस्ट यसुले हामीले हेर्दै थियौँ कि ख्रिस्ट यसुले विभिन्न आश्चर्य कामहरू, धेरै ठुलो ठुलो चिन्हका कामहरू गर्नुभयो। उहाँले अन्धालाई निको पार्नुभयो, लाजरसलाई जीवित पार्नुभयो, तर पनि उनीहरूले किन विश्वास गरेनन्? हामी यहाँ देख्दछौँ यसै अगमबक्ताले बोल्नुभएको कुरा पुरा हुनको निम्ति यो भएको छ। हामी यसै पुस्तकमा हामी 53:1 हामीले त्यो हेर्छौँ भने यो अगम बानी बोलेका पाउँदछौँ। यो परमप्रभु हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैले फेरि यसो भनेका छन्, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, यसरी तिनीहरूले आँखाले नदेखुन् अनि हृदयले नबुझुन्, नत्र त तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ। 40 यसैले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने किन के परमेश्वरले यहाँ उनीहरूलाई पाप गर्नको निम्ति अझै उनीहरूलाई यो परमेश्वरको कारण उनीहरूले के विश्वास गर्न नसकेका हुन्छ? यहाँ हामी जब 40 हेर्छौँ भने त्यो पाउँदछौँ। तर होइन प्रियर, यो परमेश्वरको कारणले उनीहरूले विश्वास गरेका होइनन्। तर हामी जब हेर्छौँ भने उनीहरूको पापको कारण हामीले यसैया 53 हामी हेर्छौँ भने त्यहाँ पाउँदछौँ कि यसैया अगमवक्ताले त्यहाँ सुसमाचार प्रचार गरेका छन्, तर पनि उनीहरूको पापको कारण उनीहरूले अझै पनि आफ्नो हृदयलाई कठोर पारेका छन्। र तपाईँ त्यो खण्डलाई पढ्दै जानुभयो भने जब तपाईँ 60 पुग्नुहुन्छ त्यहाँ पनि अझै हामीले पाउँछौँ कि उनीहरूले अझै पनि हृदय कठोर भएको। ख्रिस्टले यही कुरा कि जब यहुदीहरूको पिता पुर्खाहरूको हृदय त्यस्तो थियो, त्यसै कारण अझै यहाँ पनि उहाँले उनीहरूको हृदयलाई देखाउनको निम्ति यहाँ यो कोट गर्नुभयो। उनीहरूको पिताहरूले पनि आफ्नो हृदय कठोर पारे पापको कारण, र यहाँ पनि उनीहरूले आफ्नो हृदयलाई कठोर पारे। हामी यो जान्दछौँ परमेश्वरले कहिले पनि हामीलाई पाप गर्न, पापको मुख्य स्रोत परमेश्वर हुनुहुन्न। हाम्रो आफ्नै इच्छाले, आफ्नै क्षमताले हामी आफै, उहाँले हाम्रो स्वतन्त्रता छ कि हामी हाम्रो स्वतन्त्रताले के गर्छौँ, जहिले पनि परमेश्वरको विरुद्धमा नै हामी अग्निशमन। जबसम्म परमेश्वरले तपाईँ र ममाथि उहाँले आफ्नो बचाउने शक्ति हामीलाई दिनुहुन्न, हामीलाई पश्चातापको हृदय दिनुहुन्न, हाम्रो चोइस भनेको जहिले पनि परमेश्वरलाई घृणा गर्ने नै। र यिनीहरूले पनि परमेश्वरलाई भन्दा पनि, सुसमाचारलाई भन्दा पनि उनीहरूले के गरे, हृदयलाई कठोर पारे। र परमेश्वरले उनीहरूको क्षमताले यो खोलिदिनु भएन, उहाँले आफ्नो उनीहरूकै पापमा छोडिदिनु भयो। तर यसैले यो किनभने उनले ख्रिस्ट यसुको महिमा देखेका थिए, 41 यो कुरा भनिदिए, तर त्यहाँका धेरैहरूले विश्वास गरे तापनि अरू शासकहरूको कारण उनीहरू डराए र उनीहरूले आफ्नो विश्वासले प्रकट गरेन। तर के गरे, शासकहरूले परमेश्वरको भन्दा पनि मानिसको भए, मानिसको बारेमा धेरै उनीहरूले प्रशंसा रुचाउँछन्। अब त्यतिमै ख्रिस्टले छोड्नुहुन्न, अब उहाँ आउनुहुन्छ, किनभने उनीहरूको विश्वास फरक थियो, उनीहरूको अभिप्राय फरक थियो। अब उनीहरूले पद 44 ख्रिस्टले उनीहरूलाई स्पष्ट रूपमा बताउनुहुन्छ। पद 44 हेर्नुहोस् न, ख्रिस्टले उच्च स्वरले भन्नुभयो, मलाई विश्वास गर्नेले मलाई होइन तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ। जसले मलाई देख्दछ त्यसले मलाई पठाउनुहुनेलाई देख्दछ। म संसारमा ज्योति भएर आएको छु ताकि म माथि विश्वास गर्ने अन्धकारमा नरह। यहाँ किन ख्रिस्ट यीशुले यो भन्दै हुनुहुन्छ, मलाई विश्वास गर्नेले मलाई होइन तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ। यहाँ ख्रिस्ट यीशुले ती समूहहरूलाई यहाँ एड्रेस गर्दै हुनुहुन्छ जसले अगाडिमा यो विश्वास गर्थे कि हामी परमेश्वरमा विश्वास गर्छौँ तर हामी ख्रिस्ट यीशुमा विश्वास गर्दैनौँ। जब हामी 7:16 हामीले हेर्छौँ भने, हामी 10:37 हामीले हेर्छौँ भने, 14:10-11 हामीले हेर्छौँ भने यो कुरा पाउँदछौँ। उनीहरूले हामी परमेश्वरमाथि विश्वास गर्छौँ भन्थे तर उनीहरूले ख्रिस्ट यीशुलाई इन्कार गरिरहेका थिए। ख्रिस्ट यीशुले यहाँ भन्दै हुनुहुन्छ कि ख्रिस्टले नै परमेश्वरलाई यहाँ प्रकट गर्नुभएको। आज तपाईँ र मैले ख्रिस्टमा विश्वास गरेको छौँ भने आज तपाईँ र मैले ख्रिस्टद्वारा परमेश्वर पितालाई देखेका छौँ। त्यहाँ अरू कुनै पनि बाटो छैन प्रियहरू, परमेश्वरलाई चिन्नको निम्ति, परमेश्वरलाई जान्नको निम्ति। अघि हामीले पढ्दै थियौँ वचन खण्डमा, त्यहाँ विभिन्न दर्शनहरूबाट थियो जुन पुरानो समयमा, प्राचीन समयमा, तर अहिले यहाँ ख्रिस्ट यीशुले पितालाई प्रकट गर्नुभएको। त्यसै कारण उहाँले भन्नुहुन्छ, जसले मलाई देख्दछ त्यसले मलाई पठाउनु हुनेलाई देख्दछ। त्यसै कारण त हामी जब अझै पछाडि हामी हेर्छौँ भने फिलिपले यीशुलाई पिता देखाइदिनुहोस् भनेर जब भन्दछन् 14:9, तर ख्रिस्टले फिलिपलाई यो जवाफ दिनुहुन्छ, यदि तिमीले मलाई चिनेका छौ भने तिमीले मेरो देख्नु हुन्छ। ख्रिस्ट यीशुले आज तपाईँ र मेरो बिचमा परमेश्वरलाई प्रकट गर्नुभएको, कि उहाँ संसारको ज्योति आउनुभएको छ, जो परमेश्वरलाई प्रकट गर्नुभएको छ। परमेश्वरले आफूलाई ख्रिस्ट यीशुद्वारा, आफ्नो वचनद्वारा प्रकट गर्नुभएको छ, अरू कुराहरूद्वारा होइन। जब हामी ख्रिस्टमा हुन्छौँ हामीले परमेश्वरलाई जान्दछौँ। हामी ख्रिस्टमा हुन्छौँ भने हामी अन्धकारमा हुँदैनौँ, उहाँसँगै ज्योतिमा हुन्छौँ। तर उहाँले अर्को न्यायको चेतावनी दिनुहुन्छ, कसैले मेरो बानी सुन्छ र ती पालन गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनभने म संसारको न्याय गर्न आएको होइन तर संसारलाई बचाउन आएको। मैले गत हप्ता पनि हेर्दै थिएँ, ख्रिस्ट एक बचाउनु हुने, उद्धार गर्नुहुने, उद्धारकर्ता हुनुहुन्छ, र यहाँ उहाँले आफ्नो न्यायलाई यहाँ प्रयोग गर्नुहुन्न। उहाँले भन्नुहुन्छ, म न्याय गर्दिनँ, मैले प्रचार गरेको सुसमाचारलाई, मैले प्रचार गरेको मेरो वचनलाई तिमीहरूले विश्वास नगरे तापनि म तिमीहरूको न्याय गर्ने छैन। तर त्यहाँ एकजना हुनुहुन्छ तिमीहरूको न्याय हुनेछ। उहाँले भन्छ, मलाई इन्कार गर्ने र मेरा बानी ग्रहण नगर्नेको लागि एकजना न्यायाधीश छन्, जो वचन मैले बोले त्यसले अन्त्यको दिनमा त्यसको न्याय गर्ने। यसले कसरी उहाँको न्याय गर्नुहुन्छ, कसरी आफ्नो न्याय उहाँले कार्यान्वयन गर्नुहुन्छ, उहाँको वचनको आधारमा, उहाँले दिनुभएको यस वचनको आधारमा उहाँले आफ्नो न्याय गर्नुहुन्छ। अनि मेरो एक दिन न्याय, यदि हामी ख्रिस्टमा छौँ भने त्यो न्याय हाम्रो निम्ति ख्रिस्टले लिनुभएको छ। र यदि हामीले उहाँको वचन सुनेका छौँ, हामीले उहाँको वचनको उल्लङ्घन गरेका छौँ, आज्ञा पालन गरेका छैनौँ भने त्यही वचनको सत्यतामा हाम्रो न्याय हुने। उहाँले अरू कुराहरूको आधारमा उहाँले गर्नुहुनेछ, उहाँले आफ्नो वचनको आधारमा, आफ्नो वचनमा देखाउनु भएको आधारमा उहाँले न्याय गर्नुहुनेछ। उहाँले कसरी पापलाई देखाउनु भएको छ, कसरी उहाँले परमेश्वरको पवित्रतालाई, उहाँको न्यायलाई उहाँले देखाउनु भएको छ, त्यस वचनको आधारमा, त्यस वचनको प्रकाशमा उहाँले न्याय गर्नुहुनेछ। किन उहाँले त्यसको आधारमा गर्नुहुन्छ, किन उहाँले भन्नुभएको वचनको आधारमा उहाँले न्याय गर्नुहुन्छ। 49 हेर्नुहोस् न, किनभने मैले आफ्नो तर्फबाट बोलिनँ तर मैले के भन्नुपर्ने हो र के बोल्नुपर्ने हो मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। आफैले आफ्नै तरिकाबाट पिताबाट आउनुभयो, पिताले जे भन्नुभयो उहाँले त्यही कुरा गर्नु। त्यसै कारण उहाँको न्याय आफ्नो वचनको प्रकाशमा उहाँले गर्नुहुने। उहाँले के आज्ञा गर्नुभयो 50 तपाईँलाई भन्छ, म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, यस कारण म जे बोल्दछु पिताले मलाई भन्नुभए अनुसार बोल्दछु। क्रिस्टले क्रिस्टमा हुनेहरूलाई अनन्त जीवन उद्धार र मुक्ति छ, र क्रिस्टमा हुनेहरूको निम्ति अब त्यो न्याय छैन, किनभने क्रिस्टले नै पिताले पिताको न्यायलाई उहाँले सामने पारिदिनु भएको छ, पिताको क्रोधलाई उहाँले मेटाइदिनु भएको छ। त्यस कारण यदि हामी क्रिस्टमा छौँ भने अब हामीमा दण्डको आज्ञा छैन, किनभने क्रिस्टले त्यो न्याय लिनु, क्रिस्टले आफूलाई महिमित पार्नुभएको, जुन क्रुसमा उहाँले आफ्नो मृत्युद्वारा त्यो महिमित पारिसक्नु भएको छ। यदि हामी क्रिस्टमा छैनौँ भने अब उहाँको वचनको विषयमा उहाँले हामीलाई न्याय गर्नुहुन्छ, यदि हामी उहाँमा छौँ भने उहाँको वचन अनुसार अब उहाँले हामीलाई महिमित, हामी उहाँको महिमासँगै हामी एकसाथ हुन्छौँ। हाम्रो न्याय उहाँले पुरा गर्नुभएको, हामीले तिर्नुपर्ने, हामीले पाउनुपर्ने दण्ड उहाँले लिनुभएको। दुईवटा कुरा, यदि हामी क्रिस्टमा छौँ भने हामी एक दिन उहाँको महिमामा उहाँसँगै हुनेछौँ, यदि हामी क्रिस्टमा छैनौँ भने एक दिन उहाँको यही वचनको सत्यतामा त्यो न्यायमा हामी पर्नेछौँ, एक दिन उहाँले न्याय गर्नुहुनेछ। यदि तपाईँ क्रिस्टमा हुनुहुन्न भने क्रिस्टमा आउनु न्यायबाट तपाईँ बाँच्नुहुनेछ, उहाँको वचनको प्रकाश अनुसार तपाईँ फेरि उहाँको महिमामा सहभागी हुनुहुनेछ। आउनुहोस् हामी प्रार्थना गर्छौँ।